प्रेरित हुनका निम्ति बोलाइएका र परमेश्वरको सुसमाचारको कामको निम्ति अलग गरिएका येशुख्रिष्टका दास पावलबाट उहाँले आफ्ना अकम्पक्तहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो। यो शरीर अनुसार दाऊदको वंशबाट जन्मनुभएका परमेश्वरका पुत्रको बारेमा हो। मृतकहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशुख्रिष्ट हुनुहुन्छ। उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। यी जातिहरूमध्ये तिमीहरू पनि येशुख्रिष्टका हुन बोलाइएका छौ। यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ। परमेश्वर हाम्रा पिता र प्रभु येशुख्रिष्टबाट अनुग्रह र शान्ति तिमीहरूमा रहोस्। पहिले तिमीहरू सबैका निम्ति येशुख्रिष्टद्वारा म मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ। उहाँका पुत्रको सुसमाचार प्रचार गरेर मैले हृदयदेखि नै सेवा गर्ने परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म तिमीहरूलाई मेरो प्रार्थनामा निरन्तर याद गर्दछु। अनि म प्रार्थना गर्दछु कि परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरू कहाँ आउन सफल हुन सकू। म तिमीहरूलाई भेट्ने इच्छा गर्छु ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकू। अर्थात् तिमीहरू र मेरो एक अर्काका विश्वासद्वारा हामीहरू पारस्परिक रूपमा प्रोत्साहित हुन सकौं। भाइहरू हो, मैले धेरैपल्ट तिमीहरू कहाँ आउने इच्छा गरे भन्ने कुरामा तिमीहरू अनभिज्ञ हो भन्ने म चाहन्न, तर म अहिलेसम्म रोकिएको छु। मैले बाँकी अन्य जातिहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यसो भएको हो। म ग्रिकहरू र विदेशीहरू दुवै, बुद्धिमानहरू र मूर्खहरू दुवैप्रति ऋणी छु। त्यसैले मेरो हकमा म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु। म सुसमाचारको निम्ति शर्माउँदिन, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिले यहुदी र त्यसपछि ग्रिकको निम्ति। किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासद्वारा सुरुदेखि अन्तसम्म प्रकट गरिएको छ, जस्तो लेखिएको छ, धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ। किनभने मानिसहरूका सारा भक्तिहीनता र अधार्मिकता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ, जसले आफ्ना भक्तिहीनद्वारा सत्यलाई दबाइराखेका छन्। किनकि परमेश्वरबारे जान्न सकिने कुरा तिनीहरूलाई प्रकट गरिएको छ, किनभने परमेश्वरले तिमीहरूलाई प्रकट गरिदिनु भएको छ। किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य गुणहरू स्पष्ट रूपमा देखिएका छन्। यी गुणहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन्। त्यसैले तिनीहरूलाई कुनै बहाना छैन, किनभने तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन्, न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरू आफ्नै विचारमा मूर्ख भए र तिनीहरूका मूर्ख हृदय अँध्यारो भयो। तिनीहरूले बुद्धिमान भएको दावी गरे तापनि तिनीहरू मूर्ख नै भए। तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घर्षणी जन्तुहरूको प्रतिमासँग साटे। त्यसकारण तिनीहरूले एक अर्काको सम्बन्धमा आफ्ना शरीरको अनादर गरून् भनी परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति तिनीहरूका हृदय काम वासनामा नै छाडिदिनुभयो। तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटे र सृष्टिकर्ताको सट्टा सृष्टि गरिएका थोकहरूको आराधना र सेवा गरे। उहाँ सृष्टिकर्तालाई नै सदा सर्वदा प्रशंसा होस्, आमेन। यस कुराले गर्दा परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे। त्यसै गरी पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे र एक अर्काप्रतिको कामुकताले जले। पुरुषहरूले पुरुषहरूसँग नै अश्लील कार्य गरे र तिनीहरूले आफ्ना आचार भ्रष्टताको उचित दण्ड पाए। तिनीहरूले आफ्ना मनमा परमेश्वरबारे साँचो ज्ञानलाई अस्वीकार गरेका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो। तिनीहरू अधार्मिकता, दुष्टता, लालच र देशले भरिएका छन्। तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन्। तिनीहरू कुरौटे, निन्दा गर्ने र परमेश्वरलाई घृणा गर्नेहरू हुन्। तिनीहरू हिंसक, घमण्डी र अहंकारी छन्। तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमा बुवाप्रति अनज्ञाकारी छन्। तिनीहरूमा समझ छैन। तिनीहरू अविश्वास योग्य, स्वाभाविक प्रेम बिनाका र कृपारहित छन्। यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन्। तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूलाई मञ्जुरी पनि दिन्छन्। भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती इसरायलका मानिसहरूका लागि यो छ कि तिनीहरूले उद्धार पाउन्, किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर तिनीहरूको जोस ज्ञानमा आधारित छैन, किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन् र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन्। तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन्। विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको अन्त्य हुनुहुन्छ, किनकि व्यवस्थाबाट आउने धार्मिकताको विषयमा मूसा लेख्छन्, व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस यही धार्मिकताद्वारा नै जिउनेछ। तर विश्वासबाट आउने धार्मिकताले यसो भन्छ, आफ्नो हृदयमा यसो नभन स्वर्गमा को उक्लने, अर्थात् ख्रीष्टलाई तल ल्याउन। आफ्नो हृदयमा यसो पनि नभन तल पातालसम्म को ओर्लने, अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट माथि ल्याउन। तर यसले के भन्छ? वचन तिम्रो नजिकै छ, तिम्रो मुख र हृदयमा नै छ। त्यो विश्वासको वचन हो जुन हामी घोषणा गर्छौँ। यदि तिमीले तिम्रो मुखले यसुलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ। किनकि धर्मशास्त्रले भन्छ, उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्ने छैन। किनकि यहुदी र ग्रिक बीच कुनै भिन्नता छैन, किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैलाई उहाँले प्रशस्त आशिष दिनुहुन्छ। किनकि परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। त्यसो हो भने जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने, र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने, र प्रचारक बिना तिनीहरूले कसरी सुन्ने, र जबसम्म तिनीहरू पठाइँदैनन् तिनीहरूले कसरी प्रचार गर्ने, जस्तो लेखिएको छ, सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर। तर तिनीहरू सबैले सुसमाचार सुनेनन्, किनकि यसै भन्छन्, हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ? त्यसकारण विश्वास सुनाइबाट आउँछ र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ। तर म भन्छु, के तिनीहरूले सुनेनन्? हो, निश्चय नै तिनीहरूको आवाज सारा संसारभरि र तिनीहरूका वचन पृथ्वीको अन्त्यसम्म नै पुगेका छन्। तर म सोध्छु, के इसरायलले जानेन? पहिले मूसा भन्छन्, म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा दाही तुल्याउँछु, समझबिनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु। यसैया निकै साहसी भएर भन्छन्, जसले मलाई खोजेनन् तिनीहरूले मलाई भेट्टाए, जसले मलाई भिन्ती गरेनन् म तिनीहरू कहाँ देखा परे। तर इसरायललाई उहाँ भन्नुहुन्छ, मैले मेरा हात दिनभरि आज्ञाकारी र हठी मानिसहरूतिर फैलाए। त्यसो भए म भन्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? कहिले यस्तो नहोस्, किनकि म पनि अब्राहमका सन्तान बेन्यामिन कुलका एक इसरायली हुँ। परमेश्वरले अघिबाटै चिन्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन। एलियाको बारेमा धर्मशास्त्रले के भन्छ, अर्थात् तिनले इसरायलको बारेमा परमेश्वरसँग कसरी विन्ती गरे भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? हे परमप्रभु, तिनीहरूले तपाईँका अगमवक्ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईँका वेदीहरूलाई भत्काएका छन्, म मात्र छोडिएको छु र तिनीहरूले मेरो पनि ज्यान लिन खोजिरहेका छन्। तर तिनलाई परमेश्वरको जवाफ के थियो? बाल देवतासम्म आफ्नो घुँडा नटेकेका 7,000 मानिसहरूलाई मेरो निम्ति साँचेर राखेको छु। यसरी नै वर्तमान समयमा पनि अनुग्रहद्वारा छानिएका बाँकी रहेकाहरू छन्। तर यो अनुग्रहद्वारा हो, कामद्वारा होइन, नत्र त अनुग्रह कहिल्यै अनुग्रह रहने थिएन। त्यसो भए के त इसरायलले जे खोजिरहेको उसले त्यो पाएन, तर चुनिएकाहरूले त्यो पाए र अरूहरूलाई चाहिँ कठोर बने। जस्तो लेखिएको छ, परमेश्वरले तिमीहरूलाई बोधु आत्मा दिनुभयो, आँखा दिनुभयो जसले देख्न सकेनन्, र कान दिनुभयो जसले सुन्न सकेनन्। आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्। अनि दाउद भन्छन्, तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो र जाल बनोस्, ठक्कर खाने कुरा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस्, तिनीहरूका आँखा अँध्यारो होस् ताकि तिनीहरूले नदेखुन्, र तिनीहरूका ढाड सधैँ कुप्रो होस्। त्यसो भए म भन्छु, के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन्? कहिल्यै यस्तो नहोस्, बरु तिनीहरूका अपराधको कारण तिनीहरूलाई ढाई तुल्याउनको निम्ति अन्य जातिहरू कहाँ मुक्ति आएको छ। अब तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति हो, र यदि तिनीहरूको नोक्सानी अन्य जातिहरूका निम्ति सम्पत्ति हो भने तिनीहरूको पूर्ण समावेशी झनै कति अपार सम्पत्ति होला। अनि अहिले म तिमी अन्य जातिहरूसँग बोलिरहेको छु, जहिलेसम्म म अन्य जातिहरूको प्रेरित हुन्छु म मेरो सेवा कार्यमा गर्व गर्छु, सायद मेरा आफ्नै जातिका मानिसहरूलाई म डाही तुल्याउनेछु र यसरी तिनीहरूमध्ये केहीलाई बचाउन सक्नेछु। किनकि यदि तिनीहरूको इन्कार हुँदा संसारको लागि मिलाप हुन्छ भने तिनीहरूको स्वीकार हुँदा मृतकहरूबाट जीवित पारिने झनै अति उत्तम कुरा हुनेछ। यदि अगोटी फलको रूपमा चढाइने मुछेको पिठोको एक अंश पवित्र छ भने मुछेको पुरा ठेगानै पवित्र हुन्छ। यदि जरा पवित्र हुन्छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। तर केही हाँगाहरू भाँचिएर गए, र तिमी जङ्गली जैतिनको हाँगा भए तापनि तिनीहरूसँग कलमी बाँधियौ, र तिमी असली जैतिनको उर्वर जराको रस भण्डारमा तिनीहरूसँग सहभागी भयो भने ती हाँगाहरूको सामु घमण्ड नगर। तर यदि तिमीले गर्व गर्छौ भने याद राख कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले तिमीलाई थामेको छ। तब तिमीले भन्नेछौ, म कलमी बाँधिन सकु भनेर नै हाँगाहरू भाँचिएका थिए। त्यो सत्य हो, तिनीहरूको अविश्वासले तिनीहरू भाँचिएर गए, तर तिमी चाहिँ आफ्नो विश्वासले खडा छौ। आफैलाई अति उच्च नठान तर भय मान, किनकि परमेश्वरले प्राकृतिक अङ्गहरूलाई त छाड्नु भएन भने उहाँले तिमीहरूलाई पनि छाड्नुहुने छैन। तब परमेश्वरको दया र कठोरतालाई हेर। एकातिर पतन भएका युवतीहरूमाथि परमेश्वरको कठोरता आइपर्यो, तर अर्कोतिर यदि तिमी उहाँको भलाइमा लागिरह्यौ भने तिमीमाथि परमेश्वरको भलाइ आउँछ, नत्र त तिमी पनि काटिनेछौ। अनि त्यसरी नै यदि तिनीहरू आफ्ना अविश्वासमा लागिरहँदैनन् भने तिनीहरू कलमी बाँधिनेछन्, किनकि तिनीहरूलाई फेरि कलमी बाँध्न परमेश्वर सक्षम हुनुहुन्छ। यदि तिमी स्वभावैले जंगली जैतिनको रूखबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतिनको रूखमा कलमी बाँधियौ भने यी यहुदीहरू जो प्राकृतिक खाँगाहरू हुन् यिनीहरू आफ्नै जैतिनको रूखमा झन कति बढी कलमी बाँधिनेछन्। भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रह भन्ने म चाहन्न कि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहो। रहस्य चाहिँ यो हो, अन्य जातिहरू पूर्ण रूपमा परमेश्वरमा नआएसम्म इसरायलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ। यसरी सबै इसरायलीहरू बचाइनेछन्। जस्तो लेखिएको छ, सिवनबाट एकजना उद्धारकर्ता आउनुहुनेछ, उहाँले याकुबबाट सबै दुष्टता हटाइदिनु हुनेछ, अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाइ लानेछु। सुसमाचारको सम्बन्धमा एकातिर तिमीहरूका खातिर तिनीहरू शत्रुहरू हुन्, तर अर्कोतिर परमेश्वरको चुनाव अनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन्, किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन्। तिमीहरू पहिला एक समय परमेश्वरप्रति अनज्ञाकारी थियौ, तर अहिले तिनीहरूका अनज्ञाकारिताको कारण तिमीहरूले कृपा प्राप्त गरेका छौ। त्यसैले अहिले यी यहुदीहरू अनज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको कृपाद्वारा तिनीहरूले पनि कृपा प्राप्त गर्न सकुन्। किनकि परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनज्ञाकारिताभित्र बन्द गरिदिनु भएको छ। ओहो, परमेश्वरको धन कति प्रशस्त, उहाँको ज्ञान र बुद्धि कति गहिरो, उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्न नै नसकिनेछन्। किनकि परमप्रभुको मनलाई कसले जानेको छ र अथवा उहाँको सल्लाहकार को भएको छ र अथवा कसले परमेश्वरलाई पहिले कुनै कुरा दिएको छ कि उहाँले त्यसलाई त्यो फर्काउनु परोस्। किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदा सर्वदा महिमा होस्। आमेन। यसकारण भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई विन्ती गर्दछु कि आआफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहण योग्य जिउँदो बलिको रूपमा अर्पण गर। यो नै तिमीहरूको आत्मिक आराधना हो। यस संसारको ढाँचा अनुसार नचल, तर आफ्नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित हो, अनि परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो भनी तिमीहरूले जान्न सक्नेछौ। किनभने मलाई दिइएको अनुग्रह अनुसार म यो कुरा भन्छु कि तिमीहरूमध्ये कसैले पनि आफूलाई जस्तो ठान्नुपर्ने हो सोभन्दा बढी नठानोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम बुद्धिमानी ढंगले सोचोस्। किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन। त्यसरी नै हामीहरू जो धेरै छौं ख्रिस्टमा एउटै शरीर हौं, र हामी सबै एकअर्काका अङ्गहरू हौं। हामीलाई दिइएको अनुग्रह अनुसार हामीसँग फरक फरक वरदानहरू छन्। यदि कसैको वरदान अगमवाणी हो भने उसको विश्वासको परिमाण अनुसार गरोस्। यदि कसैको वरदान सेवाको हो भने त्यसले सेवा अगमवाणी गरोस्। यदि कसैसँग सिकाउने वरदान छ भने त्यसले सिकाओस्। यदि कसैको वरदान उत्साह दिने हो भने त्यसले उत्साह देओस्। यदि कसैको वरदान दिने छ भने त्यसले आदरता साथ देओस्। यदि कसैको वरदान अगुवाई गर्ने हो भने त्यसले होसियारी साथ गरोस्। यदि कसैको वरदान दया गर्ने हो भने त्यसले यो प्रसन्न भएर गरोस्। प्रेम निष्कपट होस्, जे खराब छ त्यसलाई घृणा गर, जे असल छ त्यसमा लागिरह। दाजुभाइहरू बीच हुने प्रेमको सम्बन्धमा चाहिँ एक अर्काप्रति स्नेही बन, एकले अर्कालाई आफूलाई भन्दा बढी आदर गर। परिश्रम गर्नमा पछि नहट, आत्मामा जोसिलो हौ, प्रभुको सेवा गर, आशामा आनन्द गर, संकष्टमा धैर्य गर, निरन्तर प्रार्थना गर्दै रह, पवित्र जनहरूको खाँचोमा योगदान गर, अतिथि सत्कार कायम राख, तिमीहरूलाई सताउनेहरूलाई आशिष देऊ, श्राप नदेऊ, आनन्द गर्नेहरूसँग आनन्द मनाऊ, ऋणीहरूसँग रो, एक अर्काप्रति एउटै मनको हो, अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर, आफ्नै विचारमा बुद्धिमान नहो, खराबीको सट्टा खराबी नगर, सबै मानिसको नजरमा असल कुराहरू गर्नमा ध्यान देऊ, सम्भव भए आफ्नो हकमा भएसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले बदला नल्याऊ, तर परमेश्वरको क्रोधमा छाडिदेऊ, किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, मैले बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने उसलाई खान देऊ, ऊ तिर्खाएको छ भने उसलाई पिउन देऊ, किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्रो थुपार्नेछौ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। हरेक व्यक्ति उच्च अख्तियारको अधीनमा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन अधिकारीहरू छन् तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन्। यसकारण जसले अधिकारीहरूको प्रतिरोध गर्छ त्यसले परमेश्वरको आज्ञाको विरोध गर्दछ। जसले यसको विरोध गर्छ तिनीहरूले आफैमाथि दण्डाज्ञा ल्याउँछन्। असल कामहरूका निम्ति होइन तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ, किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन्। तर यदि तिमीले खराबी गर्यौ भने भयभीत नहौ, किनकि तिनले बिना कारण दरबार भिर्दैनन्, किनकि तिनी परमेश्वरका एक सेवक हुन्, अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन्। यसकारण क्रोधबाट बस्नलाई मात्र होइन तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ। यही कारणले गर्दा तिमीहरू कर पनि तिर्छौ। अधिकारीहरू निरन्तर रूपमा यी कुराहरूमा लागिरहने परमेश्वरका सेवकहरू हुन्। तिर्नुपर्नेलाई तिर, कर तिर्नुपर्नेलाई कर, र महसुल तिर्नुपर्नेलाई महसुल। डर मान्नुपर्नेको डर मान, जसको इज्जत गर्नुपर्ने हो उसको इज्जत गर, किनकि एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहो। जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ त्यसले व्यवस्था पालन गरेको हुन्छ। आज्ञाहरू, तैँले व्यभिचार नगर, तैँले हत्या नगर, तैँले नचोर, तैँले लालच नगर, र अरू जति पनि आज्ञाहरू छन् ती सबैको सारांश यो एउटा आज्ञामा पाइन्छ। तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन, त्यसकारण प्रेम नै व्यवस्थाको पूर्णता हो। यही कुराले गर्दा तिमीहरूले समय जान्दछौ कि निन्द्राबाट बिउजने समय आइसकेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ, त्यसकारण अन्धकारका कामहरू त्यागौं र ज्योतिका हात हतियार धारण गरौं। दिनको उज्यालोमा जस्तै उचित तौरले हिँडौं। उदण्ड उत्सवहरू र मतवालीपनमा, यौन अनैतिकता र अनियन्त्रित काम बासनामा, झगडा र ईर्ष्यामा नहिँडौं, तर प्रभु यीशु ख्रीष्टलाई धारण गर र शरीरका खराब अभिलाषाहरू पूरा गर्नतिर नलाग। विश्वासमा कमजोर हुनेलाई ग्रहण गर तर उसको विचारधाराबारे वाद विवाद नगर। एकजनाले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ तर कमजोर विश्वास हुनेले सागसब्जी मात्र खान्छ। सबै थोक खानेले नखानेलाई घृणा नगरोस् अनि सागसब्जी मात्र खानेले सबै थोक खानेको न्याय नगरोस्, किनकि उसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ। अरूको नोकरको न्याय गर्ने तिमी को हौ? ऊ त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ, तर त्यसलाई खडा गराइनेछ किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ। एकजनाले कुनै दिनलाई अर्कोभन्दा बढी महत्त्वको मान्छ, अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ। हरेक आआफ्नै मनमा विश्वस्त होस्। जसले कुनै दिनलाई पर्वको रूपमा मान्छ त्यसले प्रभुकै निम्ति मान्छ, र जसले खान्छ त्यसले प्रभुकै निम्ति खान्छ किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जसले खाँदैन त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्छ, किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ। किनकि यदि हामी जिउँछौँ भने प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौँ भने हामी प्रभुकै निम्ति मर्छौँ। त्यसैले हामी चाहे जिउँ वा मरौँ हामी प्रभुकै हौँ। यही उद्देश्यको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु हुन्। तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ अथवा तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौ। यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, जस्तो म जीवित छु मेरो सामु हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ। यसैले हामी हरेकले परमेश्वर स्वयंलाई लेखा दिनुपर्नेछ। यसकारण हामी कहिल्यै एक अर्काको न्याय नगरौं, त्यसको साटो यो अठोट गरौं कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासु राख्ने छैनौ। म यो जान्दछु र म प्रभु येशूमा विश्वस्त छु कि कुनै पनि थोक आफै अशुद्ध हुँदैन। जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ त्यसको निम्ति मात्र त्यो अशुद्ध हुनेछ। यदि तिमीले खाएको कुराले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने तिमी प्रेममा चलिरहेका छैनौ। जसको निम्ति ख्रीष्ट मर्नुभयो त्यसलाई तिमीले खाएको कुराले नष्ट नपार। यसकारण तिमीले असल मानेको कुरालाई अरूले खराब छ भनी भन्ने मौका नदेऊ, किनकि परमेश्वरको राज्य खानेर पिउने कुरामा होइन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको कुरा हो। किनकि यस प्रकार ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरको निम्ति ग्रहणयोग्य र मानिसहरूबाट समर्थन प्राप्त गरेको हुन्छ। त्यसैले हामी ती कुराहरूका पछि लागौं जसले शान्ति ल्याउँछ र एक अर्काको आत्मिक अभिवृद्धि गराउँछ। खानेकुराको कारणले परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै थोक शुद्ध छन्। कसैले आफूले खाएको कुराले अर्कोलाई ठेस खान लगाउनु गलत कुरा हो। मासु नखानु, मद्यपान नगर्नु र आफ्नो भाइलाई बाधा पुर्याउने कुनै पनि कुरा नगर्नु असल हो। यी कुराहरूबारे तिमीसँग भएको विश्वासलाई आफू र परमेश्वरको बीचमा नै राख। आफैले मन्जुर गरेको कुरामा आफैलाई दोषी ठहराउने मानिस धन्यको हो। यदि कसैले शंका गरेर खायो भने त्यो दोषी ठहरिन्छ, किनभने त्यसको खाने प्रक्रिया विश्वासबाट भएको हुँदैन अनि विश्वासबाट नआउने कुनै पनि कुरा पाप हो। अब हामी बलियाहरूले दुर्बलहरूका कमजोरीहरूलाई सहनुपर्छ र आफैलाई मात्र खुसी पार्नु हुँदैन। हामी हरेकले आफ्नो छिमेकीको भलाइको निम्ति तिनको आत्मिक अभिवृद्धि गर्न तिनलाई खुसी राखौं। किनकि ख्रिस्टले पनि उहाँ आफैलाई खुसी पार्नु भएन। तर लेखिएको जस्तै तपाईँलाई अपमान गर्नेहरूको अपमान म माथि पर्यो, किनकि पहिले जे लेखिएका थिए ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रबाट आउने धैर्य र उत्साहद्वारा हामीलाई आशा मिलोस्। अब धैर्य र उत्साहका परमेश्वरले ख्रिस्ट येशु अनुरूप तिमीहरूलाई एक अर्कासँग एकै मनको हुन दिउन्। यसो हुँदा तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशु ख्रिस्टको पिताको प्रशंसा गर्न सक्नेछौ। त्यसकारण परमेश्वरको प्रशंसाको निम्ति ख्रिस्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एक अर्कालाई ग्रहण गर। म भन्दछु कि पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरू पक्का गर्न परमेश्वरको सत्यताको तर्फबाट ख्रिस्ट खतना भएका यहुदीहरूका सेवक बन्नुभयो, र यसरी अन्य जातिहरूले उहाँको कृपाको निम्ति परमेश्वरको महिमा गर्न सक्नेछन्। यस्तो लेखिएको छ, यसकारण म अन्य जातिहरूका माझमा तपाईँको प्रशंसा गर्नेछु अनि तपाईँको नाउँको स्तुति गाउनेछु। यसले फेरि भन्छ, हे अन्य जातिहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ। अनि फेरि पनि, हे सबै अन्य जातिहरू हो, परम प्रभुको प्रशंसा गर, सबै मानिसहरूले उहाँको प्रशंसा गरून्। फेरि यसैया भन्छन्, इसैका जरा आउनुहुनेछ, एकजना जसले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, अन्य जातिहरूले उहाँमाथि आशा राख्नेछन्। अब आशाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई पूर्ण आनन्द र शान्तिले भरिदिउन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूमा प्रशस्त आशा होस्। मेरा भाइहरू हो, म आफै पनि तिमीहरूको बारेमा विश्वस्त छु कि तिमीहरू आफै पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएर एक अर्कालाई अर्ति दिन सक्षम छौ। तर मलाई परमेश्वरद्वारा दिइएको अनुग्रहको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहसित लेखिरहेको छु कि परमेश्वरको सुसमाचारको पुजारीपनको सेवामा अन्य जातिहरूका लागि म ख्रिस्ट येशूको सेवक बन्न सकुँ, ताकि अन्य जातिहरू पवित्र आत्माद्वारा पवित्र गरिएका ग्रहण योग्य भेटी हुन सकुन्। त्यसैले ख्रिस्ट येशूमा परमेश्वरको निम्ति गरेको मेरो काममा मलाई गर्व गर्ने कारण छ, किनकि अन्य जातिहरूलाई आज्ञाकारितामा ल्याउन वचन र कामले ख्रिस्टले मद्वारा पूरा गर्नुभएको कुरा बाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्ने छैन। यी कुराहरू चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा र पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन्, ताकि मैले येरुसलेमदेखि लिएर इल्लुरिकनसम्मै वरिपरिको क्षेत्रमा ख्रिस्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकु। यस प्रकार सुसमाचार घोषणा गर्ने मेरो उत्कट इच्छा छ, तर ख्रिस्टको नाउँ चिनिएका ठाउँहरूमा होइन र यसरी अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरू। जस्तो लेखिएको छ, जसकहाँ उहाँको सुसमाचार आएको छैन तिनीहरूले उहाँलाई देख्नेछन्, अनि जसले उहाँको सुसमाचार सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्। यसकारणले गर्दा पनि तिमीहरू कहाँ आउन म धेरैपल्ट रोकिएको छु, तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन र धेरै वर्षदेखि म तिमीहरू कहाँ आउने चाह गरिरहेको छु। त्यसैले जब म स्पेन जान्छु त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग संगतिको आनन्द मनाएपछि तिमीहरूले मलाई मेरो यात्रामा मदत गर्नेछौ भन्ने आशा गर्छु। तर अहिले म पवित्र जनहरूको सेवा गर्न येरुसलेमतिर गइरहेको छु, किनकि येरुसलेमका पवित्र जनहरू मध्ये गरीबहरूलाई मासेडोनिया र अखैयाका मण्डलीहरूले केही अनुदान दिएका छन्। हो, यसो गर्ने तिनीहरूको शुभेच्छा थियो र वास्तवमै तिनीहरू यहुदीहरूका ऋणी छन्, किनकि यदि अन्य जातिहरू यहुदीहरूका आत्मिक आशिषहरूमा सहभागी भएका छन् भने यहुदी विश्वासीहरूलाई भौतिक आशिषहरूद्वारा सेवा गर्न पनि यी अन्य जाति विश्वासीहरू ऋणी छन्। यसकारण जब म यो काम पूरा गरेर तिनीहरूलाई यो अनुदान आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु। म जान्दछु कि म तिमीहरू कहाँ आउँदा ख्रिस्टको आशिषको पूर्णतामा आउनेछु। भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रिस्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा विन्ती गर्छु कि मेरो निम्ति परमेश्वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग संघर्ष गर। यो प्रार्थना गर कि म यहुदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकु र येरुसलेमको निम्ति मेरो सेवा पवित्र जनहरूलाई ग्रहण योग्य हुन सकोस्, र म परमेश्वरको इच्छाद्वारा तिमीहरू कहाँ आनन्दसित आउन सकुँ र तिमीहरूसँगैको संगतिद्वारा विश्राम पाउन सकुँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहन्। आमेन। किक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु कि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर। यो पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ तिनलाई सहायता गर, किनकि तिनी आफै नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छिन्। ख्रिस्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन तर अन्य जातिहरूका सबै मण्डलीहरूले पनि धन्यवाद दिन्छन्। तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देऊ। मेरा प्रिय इपेनितसलाई अभिवादन देऊ, जो ख्रिस्टमा एसियाको पहिलो फल हुन्। मरियमलाई अभिवादन देऊ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी छिन्। मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरू एन्ड्रोनिकस र युनियसलाई अभिवादन भनिदेऊ। तिनीहरू प्रेरितहरू मध्ये विशिष्ट छन् जो मभन्दा पहिले नै ख्रिस्टमा थिए। प्रभुमा मेरा प्रिय अप्लियातसलाई मेरो अभिवादन भन। ख्रिस्टमा हाम्रा सहकर्मी उर्बानस र मेरा प्रिय इस्ताखुसलाई अभिवादन देऊ। ख्रिस्टमा समर्थन गरिएका अपेलेसलाई अभिवादन देऊ। अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देऊ। मेरा आफन्त हेरोदियनलाई अभिवादन देऊ। प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेऊ। प्रभुमा कडा परिश्रम गर्ने त्रिफेना र त्रिफुसालाई अभिवादन देऊ। प्रिय परसिसलाई अभिवादन देऊ, जसले प्रभुमा धेरै काम गरेका छन्। प्रभुमा चुनिएका रुफस र तिनकी आमा जो मेरी पनि आमा हुन् तिनीहरूलाई अभिवादन देऊ। असिङ्क्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देऊ। फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी र ओलिम्पास र तिनीहरूसित भएका सबै पवित्र जनहरूलाई अभिवादन देऊ। एउटाले अर्कालाई पवित्र प्रेमले अभिवादन गर। ख्रिस्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अब भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरूले सिकेका शिक्षा भन्दा बाहिर गएर विभाजन र बाधा खडा गर्नेहरूदेखि होसियार हो, तिनीहरूदेखि टाढा बस, किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रिस्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन्। तिनीहरूका चिप्ला कुरा र चाप्लुसीले निर्दोषहरूको हृदयलाई छल्छन्। तिमीहरूका आज्ञाकारिताको उदाहरण सबै कहाँ पुगेको छ, त्यसकारण तिमीहरूमा म आनन्द मनाउँछु। तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी हो र जुन कुरा खराब छ त्यसमा निर्दोष हो भन्ने म चाहन्छु। शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतला मुनि कुच्याउनु हुनेछ। हाम्रा प्रभु यीशु ख्रिस्टको अनुग्रह तिमीहरूसित रहोस्। मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसै गरी मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले पनि अभिवादन पठाएका छन्। यो पत्र लेख्ने म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन गर्दछु। मलाई र सम्पूर्ण मण्डलीलाई आफ्नो घरमा सत्कार गर्ने गायसले तिमीहरूलाई अभिवादन भनेका छन्। सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टर्सले तिमीहरूलाई अभिवादन गरेका छन्। हाम्रा प्रभु यीशु ख्रिस्टको अनुग्रह तिमीहरू सबैसित रहोस्। आमेन। अब परमेश्वरलाई महिमा होस्। यीशु ख्रिस्टबारे मैले प्रचार गरेको सुसमाचार अनुसार र युग युगदेखि गुप्त रहेको रहस्यको प्रकाश अनुसार तिमीहरूलाई सुदृढ गराउन परमेश्वर सक्षम हुनुहुन्छ। तर अब त्यो रहस्य प्रकट गरिएको छ र अनन्त परमेश्वरको आज्ञा अनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा जनाइएको छ, ताकि सबै जातिहरू विश्वास गरेर उहाँका आज्ञा पालन गर्न सकुन्। एकमात्र सर्वज्ञानी परमेश्वरलाई यीशु ख्रीष्टद्वारा सदा सर्वदा महिमा होस्। आमेन। यसकारण तिमीलाई कुनै बहाना छैन, हे मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफै पनि त्यसैमा दोषी ठहराइन्छौ, किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ। तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यता अनुसार हुन्छ भनी हामी जान्दछौ। तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैले पनि त्यही गर्छौ र पनि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ। के तिमी परमेश्वरको इन्साफबाट उम्कने छौ र, अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठान्छौ कि उहाँको भलाइ तिमीहरूलाई पश्चातापमा डोराउनलाई हो भन्ने तिमीहरू जान्दैनौ? तर तिमीहरूको कठोर र अपश्चातापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति आफ्नो विरुद्ध क्रोध थुपारिरहेका छौ। परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नाप अनुसार दिनुहुनेछ। अटुट रूपमा सुकर्म गर्दै महिमा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ। तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयंकर रिस आइपर्नेछ। परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणीमाथि संकट र दुःख ल्याउनु हुनेछ, पहिले यहुदीमाथि अनि ग्रिकमाथि। तर असल काम गर्नेहरूमाथि महिमा, इज्जत र शान्ति आउनेछ, पहिले यहुदी र त्यसपछि ग्रिकमाथि, किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। जतिले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट हुनेछन्, र जतिले व्यवस्था अन्तर्गत पाप गरेका छन् तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन्, किनकि व्यवस्था सुन्नेहरू होइनन् तर व्यवस्था पालन गर्नेहरू नै परमेश्वरको सामु धर्मी ठहरिनेछन्। किनकि अन्य जातिहरू जससँग व्यवस्था छैन तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाले माग गरेका कुराहरू गर्छन्। तिनीहरू आफ्ना निम्ति आफै नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन। यसैद्वारा व्यवस्थाले माग गरेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने तिनीहरूले देखाउँछन्। तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाई दिन्छ र तिनीहरूका आफ्नै विचारहरूले तिनीहरू आफैलाई दोष दिन्छन् वा प्रतिरक्षा गर्छन्। त्यो दिनमा यस्तै हुनेछ जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशु ख्रिस्टद्वारा सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुनेछ। तिमी आफैलाई यहुदी हुँ भन्छौ, व्यवस्थामाथि भर पर्छौ, परमेश्वरमा गर्वका साथ रमाउँछौ, उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ। तिमी आफैमा दृढ विश्वास छ कि तिमी आफै अन्धहरूका अगुवा हौ र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ। मूर्खहरूको सुधारक, साना बालकहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ। अनि तिमी जसले अरूलाई सिकाउँछौ कि तिमी आफैले चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नु भनी प्रचार गर्छौ कि तिमी आफै गर्छौ? तिमी जसले व्यभिचार नगर्नु भन्छौ कि तिमीले आफै व्यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ कि तिमी आफै मन्दिरहरू लुट्छौ? तिमी जो परमेश्वरको व्यवस्थामा गर्वका साथ रमाउँछौ कि तिमीले व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अपमान गर्छौ? किनकि जसो लेखिएको छ, तिमीहरूले गर्दा अन्य जातिहरूका माझमा परमेश्वरको नाउँको अनादर भएको छ। यदि तिमीहरूले व्यवस्था पालन गर्छौ भने वास्तवमा खतनाले तिमीहरूलाई लाभ दिन्छ, तर यदि तिमीहरू व्यवस्था भङ्ग गर्नेहरू हौ भने तिमीहरूको खतना बेखतना हुन्छ। यदि खतना नभएको व्यक्तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने के त्यसको बेखतना खतना नै ठानिने छैन र? यदि शरीरमा खतना नभएकाले स्वाभाविक रूपले खतना नभएका व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्लङ्घन गर्ने भएकाले यसो भएको हो। किनकि त्यो यहुदी होइन जो बाहिरी रूपले मात्र यहुदी हो, न त केवल बाहिरी शरीरको खतना नै खतना हो, तर त्यही यहुदी हो जो भित्री रूपमा यहुदी हो र अक्षरमा होइन तर आत्माद्वारा हृदयको खतना नै खतना हो। यस्तो व्यक्तिको प्रशंसा मानिसबाट होइन तर परमेश्वरबाट आउँछ। त्यसो भए यहुदीलाई के फाइदा छ त, अथवा खतनाको के मूल्य छ त? यो हर तहरले महान छ। सर्वप्रथम त परमेश्वरको प्रकाश यहुदीलाई सुम्पिदिएको थियो। केही यहुदीहरूले विश्वास गरेनन् भन्दैमा के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वास योग्यतालाई अमान्य तुल्याउँछ र? कहिल्यै यस्तो नहोस्। यसको सट्टा सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनु भएको होस्। यस्तो लेखिएको छ, तपाईँ आफ्ना वचनहरूमा ठिक ठहरिनुहुनेछ अनि न्याय हुँदा तपाईँ विजयी हुनुहुनेछ। तर यदि हाम्रो धार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौँ र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा के उहाँ अधर्मी हुनुहुन्छ त? म मानवीय तर्क अनुसार बोलिरहेको छु। कहिल्यै यस्तो नहोस्, किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ? तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? किन नभनौं, जसरी हामीलाई निन्दापूर्ण दोष लगाइन्छ र हामीले यसो भन्छौँ भनेर केहीले दाबी गर्छन्, असल आओस् भनेर हामी दुष्ट काम गरौं, यस्ता दोषारोपण गर्नेहरूले दण्ड पाउनु उचित छ। त्यसो भए के त, के हामी यहुदीहरू अरूहरू भन्दा असल छौँ त? त्यसो कदापि होइन, किनकि यहुदीहरू र ग्रिकहरू सबै पापको अधीनमा छन् भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ। यस्तो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही पनि छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन। तिनीहरू सबै तर्केर गएका छन्। तिनीहरू सबै एकैसाथ बेकममा भएका छन्। असल गर्ने कोही पनि छैन, अह एकजना पनि छैन। तिनीहरूको घोक्रा खुल्ला चिहान हो। तिनीहरूका जिब्रोले छल गरेका छन्। तिनीहरूका ओठमा सर्पको विष छ। तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन्। तिनीहरूका खुट्टा रक्तपात गर्नमा छिटा छन्। विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन्। यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन्। तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन। अब हामी जान्दछौँ कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरूकै लागि भन्छ, ताकि हरेक मुख बन्द होस् र सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकोस्। उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ। तर अब व्यवस्था बिना नै परमेश्वरको धार्मिकता प्रकट गरिएको छ। यसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। यो परमेश्वरको धार्मिकता यसो ख्रिष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैलाई दिइएको छ, किनकि त्यहाँ कुनै भेदभाव छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। ख्रिष्ट येशूमा भएको छुटकाराद्वारा उहाँको अनुग्रहबाट तिनीहरू सित्तैमा धर्मी ठहराइन्छन्, किनकि परमेश्वरले ख्रिष्टको रगतमा विश्वासद्वारा ग्रहण गरिने प्रायश्चितको बलिदानको स्वरूप उहाँलाई अर्पण गर्नुभयो। आफ्नो धैर्यमा विगतका पापको व्यवस्था गर्नुभएकोले परमेश्वरले ख्रिष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास गर्नेलाई उहाँले धर्मी ठहराउनुहुन्छ भनेर वर्तमान समयमा आफ्नो धार्मिकता प्रदर्शन गर्नलाई उहाँले यो गर्नुभयो। त्यसो भए घमण्ड गर्ने कुरा कहाँ छ? घमण्ड गर्ने ठाउँ नै छैन। कुन व्यवस्थाको आधारमा? कर्मको व्यवस्थाको आधारमा होइन, तर विश्वासको व्यवस्थाको आधारमा हो। तब हामी निचोडमा आउँछौं कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरू बिना नै विश्वासद्वारा धर्मी ठहरिन्छ। अथवा के परमेश्वर यहुदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्न र? हो, उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्छ। यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ। के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौँ त? कहिले यस्तो नहोस्। बरु हामीले व्यवस्थालाई कायम पो राख्छौँ। त्यसो भए हामी के भनौँ त? शरीर अनुसारका हाम्रा पुर्खा अब्राहमले यस विषयमा के पाए त? यदि अब्राहम कामद्वारा धर्मी ठहरिएका भए उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन। किनकि धर्मशास्त्रले के भन्छ? अब्राहमले परमेश्वरमा विश्वास गरे र यो उनको निम्ति धार्मिकता गनियो। अब जसले काम गर्छ त्यसको ज्याला दानको रूपमा गनिँदैन, तर त्यो त उसले पाउने हक हो। अनि जसले काम चाहिँ गर्दैन तर अधर्मीलाई धर्मी ठहराउनु हुनेमा विश्वास गर्छ भने त्यसको विश्वास धार्मिकताको रूपमा गनिन्छ। परमेश्वरले काम बिना नै धार्मिक गर्नुभएको मानिसलाई दाउदले यसरी धन्यका भन्छन्। तिनीहरू धन्यका हुन् जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो जसको विरुद्धमा परमप्रभुले पापको लेखा राख्नुहुन्न। तब के यो आशिष केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नभएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौँ अब्राहमको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो। त्यसो हो भने यो कसरी उनको निम्ति धार्मिकता गनियो त? अब्राहमको खतना भइसकेपछि वा खतना नहुँदै? उनको खतना भइसकेपछि होइन, तर खतना नहुँदै धार्मिकता गनियो। अब्राहमले खतनाको चिन्ह पाए। यो विश्वासको धार्मिकताको छाप थियो जुन उनले आफ्नो खतना नहुँदै पाइसकेका थिए। त्यसो हुँदा खतना नभए तापनि विश्वास गर्ने सबैका उनी पिता भए, कि तिनीहरू आफ्ना विश्वासको कारण धार्मिकतामा गनिउन्। अनि उनी खतना भएकाहरूका पनि पिता भए। तिनीहरूको खतना भएको मात्र होइन, तर तिनीहरूले हाम्रा पुर्खा अब्राहमको खतना हुनुभन्दा अघिको विश्वासको कदमलाई पछ्याएका छन्। किनकि अब्राहम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन, तर विश्वासको धार्मिकताद्वारा दिइएको थियो। यदि व्यवस्था मान्नेहरू नै उत्तराधिकारीहरू हुन्छन् भने विश्वास रित्त हुन्छ र प्रतिज्ञा रद्द हुन्छ। किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अन्नज्ञाकारिता हुँदैन। यसैकारण प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो अनुग्रहमा भर पर्दछ र यसरी अब्राहमका सारा सन्तानका लागि यो प्रतिज्ञा पक्का हुन्छ। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका लागि मात्र होइन, तर अब्राहमको जस्तो विश्वास गर्नेहरूका लागि पनि हो, किनभने अब्राहम हामी सबैका पिता हुन्। जस्तो लेखिएको छ, मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु। अब्राहम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, अर्थात् परमेश्वर जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउनुहुन्छ। यी सारा बाहिरी परिस्थितिहरूका बावजुद पनि भविष्यको निम्ति अब्राहमले परमेश्वरमा दृढता साथ भरोसा गरे। त्यसैले उनी तेरा सन्तानहरू यस्तै हुनेछन् भनिए अनुसार धेरै जातिहरूका पिता बने। अब्राहम विश्वासमा कमजोर नभइकन आफ्नो शरीर मरेतुल्य भइसकेको थियो भन्ने कुरा मानिलिए। साराको कोख बाँझो थियो भन्ने कुरा पनि उनले मानिलिए। तर परमेश्वरको प्रतिज्ञाका कारण अब्राहम अविश्वासमा रोकिएनन्, तर आफ्नो विश्वासमा बलियो भएर परमेश्वरलाई महिमा दिए। परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भने उनी पूर्ण रूपमा विश्वस्त थिए। त्यसकारण यो उनको निम्ति धार्मिकता गनियो। अब धार्मिकता गनियो भन्ने कुरा केवल उनको भलाइको निम्ति लेखिएको थिएन, तर हाम्रो निम्ति पनि लेखिएको थियो जसलाई परमेश्वरले धार्मिकतामा गर्नुहुन्छ। हामी जसले यीशु हाम्रा प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौँ, उहाँ हाम्रा अपराधका लागि मारिन सुम्पिनुभयो र हामीलाई धर्मी ठहराउन जीवित पारिनुभयो। हामी विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ। हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ। हामी परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौँ। यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ, यो जानेर कि कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र उत्पन्न गराउँछ र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशामा पार्दैन, किनभने पवित्र आत्माद्वारा हामीलाई दिइएको परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। किनकि हामी कमजोर हुँदा नै ख्रिस्ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो। एकजना धर्मी मानिसको लागि मुस्किलले कोही मरिदेला, अर्थात् एकजना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्ला। तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी हुँदै ख्रिष्ट हाम्रा निम्ति मर्नुभयो। अहिले हामी उहाँको रगतद्वारा धर्मी ठहराइएका हुनाले हामी अझ बढी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ। हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो। अझ बढी मिलाप भएपछि उहाँको जीवनद्वारा हामी बचाइनेछौँ। यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा अहिले हामीले यो मिलाप प्राप्त गरेका छौँ। यसकारण एकजना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो, अनि मृत्यु सबै मानिसमा फैलियो किनभने सबैले पाप गरे। किनकि व्यवस्था हुन अघि पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन। तथापि मृत्युले आदमदेखि मूसासम्म र आदमले झैं आज्ञा उल्लङ्घन गर्ने पाप नगर्ने माथि पनि राज्य गर्यो। आदम चाहिँ पछि आउनुहुनेको प्रतिरूप थियो। तरै पनि यो सित्तैको वरदान अधर्म जस्तो होइन, एकजनाको अधर्मले गर्दा धेरैजना मरे। त्योभन्दा बढी त परमेश्वरको अनुग्रह र एकजना मानिस येशू ख्रिष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त भयो। किनकि वरदान चाहिँ त्यो एकजनाले पाप गरेको परिणाम जस्तो होइन। एकातिर एकजना मानिसको अपराधले दण्डको न्याय आयो, तर अर्कोतिर धेरै अपराधहरूपछि सित्तैको वरदानको परिणाम स्वरूप धर्मीकरण आयो। यदि एकजना मानिसको अपराधले गर्दा त्यही एकजना मानिसद्वारा मृत्युले राज्य गर्यो भने त्योभन्दा बढी त अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेहरूले एउटै मानिस येशू ख्रिस्टद्वारा जीवनमा राज्य गर्नेछन्। त्यसैले जसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए, त्यसरी नै एउटा धार्मिकताको कामद्वारा सबै मानिसहरू धर्मी ठहराइएर जीवन पाउने भए। जसरी एकजना मानिसको अनाज्ञाकारिताद्वारा धेरैजना पापी बनाइए, त्यसरी नै एकजनाको अनाज्ञाकारिताद्वारा धेरैजना धर्मी बनाइनेछन्। अनि अपराध बढोस् भनेर व्यवस्था आयो, तर जहाँ पाप बढ्यो त्यहाँ अनुग्रह पनि झन बढ्यो। यस्तो हुन आयो कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा राज्य गरेर येशू ख्रिष्ट हाम्रा प्रभुद्वारा हामीलाई अनन्त जीवनसम्म डोर्याउनेछ। हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त? कहिले यस्तो नहोस्। हामी जो पापप्रति मर्यौं, हामी यसमा अझै कसरी जिउने? के हामी सबै जतिको ख्रिष्ट येशूमा बप्तिस्मा भएको छ, हामीहरूको बप्तिस्मा उहाँको मृत्युमा भएको हो भन्ने तिमीहरू जान्दैनौ? यसै कारण हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी ख्रिष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौं। किनकि यदि हामी उहाँको मृत्युमा यस प्रकार उहाँसँग एक भएका छौं भने हामी उहाँको पुनरुत्थानमा पनि यसै प्रकार उहाँसँग एक हुनेछौ। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँगै क्रुसमा टाँगिएको छ, ताकि पापको शरीरलाई नाश गर्न सकियोस् र यसरी हामी पापको कमारा फेरि कहिल्यै बन्न नपरोस्। किनकि जो मरेको छ ऊ पापबाट स्वतन्त्र गरिएको छ। तर यदि हामी ख्रिस्टसँग मरेका छौँ भने हामी विश्वास गर्छौं कि हामी पनि उहाँसँगै जिउनेछौँ। हामी जान्दछौँ कि ख्रिस्ट मृतकबाट जीवित पारिनु भएको छ र उहाँ फेरि कहिल्यै मर्नुहुन्न। अब मृत्युले उहाँमाथि कहिल्यै राज्य गर्ने छैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लागि मर्नुभयो। उहाँ सधैँका निम्ति एकपटक मर्नुभयो, तर जुन जीवन उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। त्यसै गरी तिमीहरूले पनि आफैलाई पापको निम्ति मरेको तर ख्रिस्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान्नुपर्छ। त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेऊ कि तिमीहरूले त्यसको दुष्ट अभिलाषालाई मार्नुपर्छ। आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनको रूपमा पाप गर्नलाई प्रयोग गर्न नदेऊ, तर आफैलाई मृतकबाट जीवित भएकाहरूको रूपमा परमेश्वर कहाँ अर्पण गर, अनि आफ्नो शरीरका अङ्गहरूलाई धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई परमेश्वर कहाँ अर्पण गर। पापलाई आफूमाथि राज्य गर्न नदेऊ, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। त्यसो भए के त? के हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ भनेर हामी पाप गरौं त? कहिल्यै यस्तो नहोस्। के तिमीहरू जान्दैनौ जसका तिमीहरूले आफैलाई आज्ञाकारी कमाराहरूको रूपमा दिन्छौ, जसको आज्ञा पालन गर्छौ, तिमीहरू त्यसका कमाराहरू हुन्छौ? कि त तिमीहरू मृत्युतिर लैजाने पापका कमाराहरू अथवा धार्मिकतातिर लैजाने अनाज्ञाकारिताका कमाराहरू हुन्छौ? तर परमेश्वरलाई धन्यवाद होस्, तिमीहरू पापका कमाराहरू थियौ, तर अब तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ। तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरू धार्मिकताका कमाराहरू बनेका छौ। तिमीहरूको शरीरको कमजोरीको कारणले म मानिसले चाहिँ बोल्छु, किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्टता र दुष्टका कमाराहरूको रूपमा दियौ, त्यसरी नै अब पवित्र कारणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको कमाराहरूको रूपमा दियौ। किनकि तिमीहरू पापका कमाराहरू हुँदा तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ। त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता कस्ता फलहरू तिमीहरूसित थिए, किनकि ती कुराहरूको नतिजा चाहिँ मृत्यु हो। तर अब तिमीहरू पापबाट मुक्त भएर परमेश्वरका कमाराहरू भएका हुनाले तिमीहरूले पाउने फलले पवित्रकरणतिर डोर्याउँछ र त्यसको नतिजा चाहिँ अनन्त जीवन हो। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान चाहिँ ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। भाइ हो, के तिमीहरूलाई थाहा छैन, किनकि म व्यवस्था जान्नेहरूसित बोल्दैछु, कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ? किनकि एक विवाहिता स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे। त्यस्तै उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने उसलाई व्यभिचारिणी भनिनेछ, तर उसको पति मर्यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन। त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका छौ, अनि अहिले तिमीहरू अर्को व्यक्ति अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकाहरूसँग एक भएका छौ। फलस्वरूप हामीले परमेश्वरको निम्ति फल फलाउन सक्छौँ, किनकि जब हामी शरीरमा थियौँ व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए। तर अब हामीलाई बन्धनमा राख्ने व्यवस्थाको निम्ति मरेर हामी त्यस व्यवस्थाबाट स्वतन्त्र भएका छौँ। त्यसो हुँदा हामीले लिखित विधानको पुरानो ढाँचामा होइन तर पवित्र आत्माको नयाँ ढाँचामा सेवा गर्न सक्दछौँ। त्यसो भए हामी के भनौँ त, के व्यवस्था आफै पाप हो? कहिल्यै यस्तो नहोस्। तथापि व्यवस्था नभएको भए मैले पाप जान्ने थिइनँ, किनकि व्यवस्थाले तैँले लोभ नगर नभनेसम्म मैले लोभ के हो भनी जान्ने थिइनँ। तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको लोभ उत्पन्न गरायो, किनकि व्यवस्था बिना पाप मरेको हुन्छ। एक समय म व्यवस्था बिना जीवित थिएँ, तर जब आज्ञा आयो पापले पुनः जीवन पायो र म मरे। जीवन ल्याउनु पर्ने त्यही आज्ञा मृत्युमा परिणत भएको मैले पत्ता लगाएँ, किनकि पापले त्यो आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्यो र त्यही आज्ञाद्वारा नै यसले मलाई मार्यो। यसकारण व्यवस्था पवित्र छ अनि आज्ञा पवित्र धार्मिक र असल छ। त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो त? कहिल्यै यस्तो नहोस्। तर पापलाई पापकै रूपमा देखाउन सकियोस् भने जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु ल्यायो। आज्ञाद्वारा पाप अत्याधिक पापमय बनोस् भनेर यसो भनिएको हो। हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ, म पापको दासत्वमा बेचिएको छु, किनभने म जे गर्छु त्यो म वास्तवमा बुझ्दिनँ, किनकि म जे गर्न चाहन्छु त्यो म गर्दिनँ, अनि म जेलाई घृणा गर्छु म त्यही गर्छु। तर म जे चाहदिनँ त्यही गर्छु भने व्यवस्था असल हो भने म व्यवस्थासँग सहमत हुन्छु। त्यसैले अब यो के गर्ने म होइन तर ममा रहने पाप हो, किनकि म जान्दछु कि ममा अर्थात् मेरो पापमय स्वभावमा कुनै पनि असल थोक बास गर्दैन, किनकि ममा असल गर्ने इच्छा छ तर म यो गर्न सक्दिनँ, किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्न म त्यही गर्छु। अब म जे गर्न चाहदिनँ त्यही गर्छु भने यो गरिरहने म होइन तर ममा बास गर्ने पाप हो। तब मैले ममा यो नियम भेट्टाउँछु कि जब म असल गर्न चाहन्छु दुष्ट ममा उपस्थित भएको पाउँछु, किनकि म भित्र मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु। तर मैले मेरा अङ्गहरूमा अर्को नियम देख्छु, यसले मेरो मनको व्यवस्थाको विरोधमा लडाईँ गर्छ र मलाई मेरा अङ्गहरूमा भएको पापको व्यवस्थाको कैदी बनाउँछ। म कस्तो दुखी मानिस, मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला? तर येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयं आफ्नो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु, तर आफ्नो पापमय स्वभावले पापको व्यवस्थाको सेवा गर्छु। त्यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन, किनकि ख्रिस्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र बनाएको छ। पापमय स्वभावको कारण कमजोर भएको व्यवस्थाले जे कुरा गर्न सकेन सो परमेश्वरले गर्नुभयो। उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलि हुन पठाउनुभयो र उहाँकै शरीरद्वारा पापलाई दोषी ठहराउनुभयो। परमेश्वरले यसो गर्नुभयो ताकि हामी शरीर अनुसार होइन तर आत्माअनुसार चल्नेहरूले व्यवस्थाको न्यायसङ्गत मागहरूलाई पूरा गर्न सकौँ। शरीर अनुसार जिउनेहरूले शरीरको कुरामा ध्यान दिन्छन् तर आत्माअनुसार जिउनेहरूले आत्माको कुरामा ध्यान दिन्छन्। शरीरमा मन लगाउनु मृत्यु हो तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो। शरीरमा लगाएको मन परमेश्वरप्रति शत्रुता हो किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन न यो अधीनमा बस्न नै समर्थ हुन्छ। जो शरीरमा छन् उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन्। तापनि तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ। यदि यो सत्य हो भने परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ, तर यदि कसैसँग ख्रिस्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। यदि तिमीहरूमा ख्रिस्ट हुनुहुन्छ भने पापको कारणले शरीर मरेको हुन्छ तर धार्मिकताको कारणले आत्मा जीवित हुन्छ। यसुलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्टलाई मृतकहरूबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ। त्यसकारण भाइ हो, हामी ऋणी छौँ तर शरीर अनुसार जिउन शरीरप्रति ऋणी छैनौ। तिमीहरू शरीर अनुसार जिउँछौ भने तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ। किनकि जति परमेश्वरका आत्माद्वारा डुराइएका छन् तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन्। किनकि तिमीहरूले फेरि डरमा पर्नका लागि दासत्वको आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी अब्बा पिता भनी पुकार्छौ। हामी परमेश्वरका छोराछोरीहरू हौँ भनी पवित्र आत्मा स्वयंले हाम्रो आत्मालाई गवाई दिनुहुन्छ। यदि हामी छोराछोरीहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ, अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ, अनि हामी ख्रिस्टसँगै साझै उत्तराधिकारीहरू हौँ। वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने हामी उहाँसँगै महिमित पनि हुन सक्छौँ। यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु, किनकि सृष्टिको उत्कट आशा परमेश्वरका छोराहरूको प्रकटीकरणको प्रतीक्षामा छ। किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ, यसको आफ्नै इच्छामा होइन तर यसलाई वशमा राख्नुहुनेको इच्छामा, यो आशामा कि सृष्टि स्वयं विनाशको दासत्वबाट मुक्त गरिनेछ र यसले परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौँ कि सारा सृष्टि अहिलेसम्म एकसाथ क्रन्दन र प्रसववेदनामा छ। यति मात्र होइन तर पवित्र आत्माको पहिलो फल भएका हामी आफै पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा आफैभित्र क्रन्दनमा छौँ, किनकि हामी यही आशामा बचाइएका थियौँ। तर जे हुनेछ भनी देखिने आशा चाहिँ आशा नै होइन, किनकि अहिले देखिएको कुराको कसले आशा गर्छ? तर यदि हामी अझैसम्म नदेखिएका कुराको आशा गर्छौँ भने हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ, किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने क्रन्दनमा पवित्र आत्माले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छा अनुसार पवित्र जनहरूको पक्षमा अन्तर्विन्ती गर्नुहुन्छ। हामी जान्दछौँ कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्य अनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोक एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ, किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्त गर्नुभयो। कि पुत्र चाहिँ धेरै भाइहरूमध्ये ज्येष्ठ हुन्। जसलाई उहाँले पहिले नै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो। जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई धर्मी पनि ठहराउनु भयो। जसलाई उहाँले धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। त्यसो भए यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन्छ र? उहाँ जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबैको निम्ति उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि चित्तैमा दिनुहुने छैन र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग ल्याउने? धर्मी ठहराउनु हुने त परमेश्वर नै हुनुहुन्छ। दण्डको आज्ञा दिने को छ? कोही छैन। हाम्रो निम्ति मर्नुहुने त ख्रिस्ट येशू नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो। उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा लागि मध्यस्थता पनि गर्नुहुन्छ। हामीलाई ख्रिस्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? संकष्टले वा दुःखले वा सतावटले वा अनिकालले वा नग्नताले वा खतराले वा तरबारले? जस्तो लेखिएको छ, तपाईँको खातिर हामीहरू दिनभरि मारिन्छौँ, काटिने भेडाहरू जस्तै हामीहरू मानिएका छौँ। यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ, किनकि म विश्वस्त भएको छु कि न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न शासकहरूले न वर्तमानका कुराहरूले न पछि आउने कुराहरूले न शक्तिहरूले न उचाइले न गहिराईले न सृष्टि गरिएको कुनै थोकले ख्रिस्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
म येशू ख्रिस्टमा साँचो भन्दछु, म ढाँट्दिन र मेरो विवेकले पवित्र आत्मामा मेरो साक्षी दिन्छ कि मेरो हृदयमा असाध्य कष्ट र अटुट पीडा छ। म यो इच्छा गर्न सक्थेँ कि मेरा भाइहरू अर्थात् शरीर अनुसार आफ्नै जातिका खातिर म आफै चाहिँ श्रापित हौँ र ख्रिस्टबाट अलग गरौँ। तिनीहरू इसरायलीहरू हुन्। धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन्। पुर्खाहरू तिनीहरूकै हुन्। ती पुर्खाहरूबाट शरीर अनुसार ख्रिस्ट आउनुभएको हो। उहाँ नै सबैका परमेश्वर हुनुहुन्छ। सदा सर्वदा उहाँको प्रशंसा भइरहोस्। आमेन। तर परमेश्वरका प्रतिज्ञाहरू विफल भएको जस्तो होइन, किनकि इसरायलका सबै साँचो रूपमा इसरायलका होइनन्। न त अब्राहमका सबै सन्तानहरू साँचो रूपमा उनका सन्तानहरू नै हुन्, तर इसहाकबाट नै तेरो सन्तान कहलिनेछ। यसको अर्थ हो शरीरबाट जन्मेका छोराछोरीहरू परमेश्वरका छोराछोरीहरू होइनन्, तर प्रतिज्ञाका छोराछोरीहरू नै अब्राहमका सन्तान गनिन्छन्। किनकि प्रतिज्ञाको वचन यही हो, म यही विषयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ। यति मात्र होइन, तर रिबेका पनि एकजना व्यक्ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भइन्। किनकि बालकहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्। ताकि परमेश्वरको चुनावको उद्देश्य कर्महरूका कारणले होइन तर बोलाउनु हुनेको कारणले दृढ रहिरहोस् भनेर रेबिकालाई यसो भनियो, जेठोले कान्छोको सेवा गर्नेछ जस्तो लेखिएको छ, मैले याकुबलाई प्रेम गरे तर इसाबलाई घृणा गरे। त्यसो भने हामी के भनौँ त, कि परमेश्वरमा अन्याय छ त? कहिले यस्तो नहोस्, किनकि उहाँ मुसालाई भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसमाथि म कृपा गर्नेछु र जसलाई म टिठ्याउन चाहन्छु म त्यसलाई टिठ्याउनेछु। यसकारण यो मानवीय इच्छा वा प्रयासमाथि निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। किनकि धर्मशास्त्रले फारोलाई भन्छ, यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरे ताकि मैले तँमा मेरो शक्ति प्रदर्शन गर्न सकु र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस्। त्यसैले परमेश्वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कृपा गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ। तब तिमीहरूले मलाई भन्नेछौ, उहाँले किन अझ पनि दोष लगाउनुहुन्छ त? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ? तर हे मानिस, परमेश्वरको विरुद्धमा जवाफ दिने तिमी को हौ? ढालेर बनाएको वस्तुले उसलाई बनाउनेलाई यसो भन्छ, तिमीले मलाई किन यस्तो बनाएको? के कुमालीसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति आदरको भाँडो र दैनिक प्रयोगको निम्ति साधारण भाँडो बनाउने अधिकार हुँदैन र? परमेश्वरले आफ्नो क्रोध प्रकट गर्ने र आफ्नो शक्ति देखाउने इच्छा गरी विनाशको निम्ति तयार पारिएका क्रोधका भाँडाहरूलाई निकै धैर्य साथ सहनु भएको छ भने के त? यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नु भएको कृपाका भाँडाहरूमाथि आफ्नो महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभएको हो, हामी पनि जसलाई यहुदीहरूबाट मात्र होइन तर अन्य जातिहरूबाट पनि उहाँले बोलाउनु भएको छ भने के भयो त? जसरी उहाँ होसेको पुस्तकमा भन्नुहुन्छ, जो मेरा मानिसहरू थिएनन् म तिनीहरूलाई मेरा मानिसहरू भन्नेछु र जो मेरी प्रिय थिएनन् तिनलाई मेरी प्रिय भन्नेछु, अनि जुन ठाउँमा तिमीहरू मेरा प्रजा होइनौ भनी तिमीहरूलाई भनिएको थियो त्यही तिनीहरू जीवित परमेश्वरका छोराहरू भनी बोलाइनेछन्। यसैया इसरायलको विषयमा भन्छन्, इसरायलका सन्तानहरूको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि केही बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ, किनभने परमप्रभुले आफ्नो दण्डाज्ञा पृथ्वीमाथि चाँडै र पूर्ण रूपमा ल्याउनुहुनेछ। अनि यसैयाले अगाडि भने चाहिँ, सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तानहरू नछोड्नु भएको भए हामी सदोम र गमोरा जस्ता हुने थियौं। त्यसो भए हामी के भनौँ त? धार्मिकतालाई नपछ्याउने अन्य जातिहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे तर व्यवस्थाको धार्मिकतालाई पछ्याउने इसरायलीहरूले आफ्ना लक्ष्य प्राप्त गर्न सकेनन्। किन सकेनन् त? किनकि तिनीहरूले विश्वासद्वारा पछ्याएनन् तर कर्मद्वारा पछ्याए। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठेस खाए, जस्तो लेखिएको छ, हेर मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा र बाधा दिने चट्टान राख्नेछु, उहाँमाथि विश्वास गर्ने कोही शर्ममा पर्ने छैनन्।